नमस्कार। यो हो उज्यालो रेडियो नेटवर्क सिधाकुरा प्रश्न विचार काठमाडौँमा 90 मेगाहर्ज। कृषि सम्बन्धी विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईंलाई स्वागत छ। म मिलन तिमिल सिन्हा। उज्यालो र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको यो कार्यक्रम देशभरका विभिन्न एफएम स्टेशनसँगै उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम बदलिदो नेपालमा हामी नेपालका फेरिँदै गरेका गाउँघर, फेरिँदै गरेका व्यवसाय, उद्यम र आमदानीका नयाँ नयाँ बाटा र सिपका अनुभव साटासाट गर्छौं। स्थानीय सरकार गठन भएपछि अरूले जस्तै किसानले पनि धेरै थरी आशा गरेका छन्। दिनरात खनी खोस्री गरेर अरूको समेत पेट पाल्ने किसानलाई आफ्नो पोषणबारे ध्यान दिने त्यति फुर्सद हुँदैन। त्यसैले किसानको जीवन स्तरसँगै कृषि उत्पादन बढाउन स्थानीय तहको भूमिका पनि महत्वपूर्ण हुन्छ। आजको कार्यक्रममा हामी कृषि उत्पादन र समान वितरणका लागि किसानसँग मिलेर स्थानीय तहका जनप्रतिनिधिले के कसरी काम गर्नुपर्ला भन्ने विषयमा कुरा गर्छौं। तर पहिले यो बेला बाली नालीमा ध्यान दिनुपर्ने कुरा नारको सल्लाहसहित साथी सजना तिमल सिन्हा।
धान बिउ भण्डारणको लागि सुपर ब्यागको प्रयोग गर्नु उपयुक्त हुन्छ। सुपर ब्याग उपलब्ध नभएको अवस्थामा चिस्यान कम गराउन धानलाई 3-4 दिन घाममा राम्ररी सुकाएर हावा नछिर्ने भाँडो जस्तै मेटल बिन, भकारी लगायतका ठाउँमा सेल्फस 2-3 चक्की प्रति टनका दरले प्रयोग गरी भण्डारण गर्नुपर्दछ। मंगसिर महिनापछि गहुँ लगाउँदा उत्पादन घट्ने हुन्छ, तर पुसको पहिलो हप्तासम्ममा लगाउनै पर्ने भए माटोमा चिस्यानको अवस्था पर्याप्त भएको खण्डमा सिफारिस गरिएको मात्रामा 1.5 केजी प्रति कट्ठा वा 1.5-2 केजी प्रति रोपनीका दरले थप बिउ प्रयोग गर्नुपर्दछ। गहुँ लगाएको 21-25 दिनपछि पहिलो सिंचाई गरी 1.5 केजी युरिया प्रति कट्ठा वा 2.2 केजी युरिया प्रति रोपनीका दरले टप ड्रेस गर्नुपर्दछ। धान बालीपछि लगाइएको गहुँमा विशेष गरी जीरो टिलेज प्रविधि अप्नाइएको खेतमा फौजी किराको प्रकोप बढ़ी हुने भएकाले नियमित अनुगमन गर्नुपर्छ। यस्तै गहुँ खेतीबाट राम्रो उत्पादन लिनको लागि सिंचाई सुविधाको उपलब्धता हेरी 1-5 पटकसम्म सिंचाई गर्नुपर्दछ। पहिलो सिंचाई गरेको 2-3 दिनभित्र 3 केजी युरिया मल प्रति कट्ठाको दरले टप ड्रेस गर्नुपर्दछ। तोरी फूल फुल्नुभन्दा अगाडि एकपटक हल्का सिंचाई गरी 300 ग्राम प्रति कट्ठा वा 450 ग्राम प्रति रोपनीका दरले युरिया मल टप ड्रेस गर्नुपर्दछ। तोरी बारीमा लाही किरा लागे नलागेको नियमित अनुगमन पहेलो स्टिकी ट्र्याप येलो स्टिकी ट्र्यापबाट गर्ने र आवश्यकता अनुसार 1 भाग गाईको गहुँ र 4 भाग पानी मिसाएर रातभरि राखेर लाही लागेको ठाउँमा भिज्ने गरी भोलिपल्ट छर्कनु राम्रो हुन्छ। प्रकोप ज्यादा भएमा डायमेथोइएट 30% ईसी 2 ml प्रति लिटर पानीमा मिसाई लाही लागेको ठाउँमा भिज्ने गरी छर्कनु उपयुक्त हुन्छ। मौरी पालन गरिएको तोरी बाली भएको क्षेत्रमा सकेसम्म विषादीको प्रयोग गर्नुहुँदैन। यदि गर्नै पर्ने भएमा निमजन्य विषादी जस्तै निमतेल 5 ml प्रति लिटरका दरले हप्ताको 1 पटक बेलुकीको समयमा तोरी फुल्न लागेको अवस्थादेखि छर्कनु पर्दछ। उसुरो सिंचाई सुविधा भएको ठाउँमा मुसुरो लगाएको 45-60 दिनमा पानी नजम्ने गरी 1 पटक हल्का सिंचाई दिँदा राम्रो हुन्छ। उखु मौसम चिसो हुँदै गएकाले उखु बालीमा लागेको फड्के किराको प्रकोप क्रमशः घट्दै जाने भएको साथै बाली काट्ने बेला पनि भएकाले कुनै पनि विषादी प्रयोग गर्नुहुँदैन। आलु उच्च पहाड़ी क्षेत्रमा हल्का हिमपातको सम्भावना भएकाले भण्डारण गरिएका आलुमा ओस पस्न नदी कुहिनबाट जोगाउन भण्डारणमा पानी नपस्ने अवस्था मिलाउनुपर्छ। यस्तै मध्य पहाड़मा आलु खन्ने समय अनुकूल रहेकाले खनेर ओभान ठाउँमा एकदेखि दुई दिन राखेर माटो छिर्न नदी त्यसपछि भण्डारण गर्नुपर्छ। मध्य पहाड़मा माघमा रोप्ने आलुको लागि आवश्यक बिउ मल र अरू सामग्रीको व्यवस्था गर्नुपर्छ। मध्य पहाड़को पछौटे बालीबाट बिउ राख्ने हो भने हालपुलिङ गर्नुहोस्। तराईमा बिहानी पख कुहिरो लागे पनि वर्षा हुने सम्भावना कम भएकाले गोडमेल गरी 15-20 दिनको फरकमा सिंचाई गर्नुहोस्। यस्तै आलु रोपेको 30-35 दिनभित्र गोडमेल गरी उकेरा लगाउनु पर्दछ। प्रत्येक दिन आलु बालीमा रोग किराको प्रकोप के कस्तो अवस्था छ अवलोकन गर्नुपर्दछ। डडुवा रोग, यो रोगको संक्रमण हुँदा शुरूमा पातमा फिक्का हरियो रंगका विभिन्न आकारका थोप्लाहरू देखिन्छन्। अनुकूल वातावरण, तापक्रम 20 सेन्टिग्रेड भन्दा कम, सापेक्षिक आर्द्रता 90% भन्दा बढी, घाम नलाग्ने, हुस्सु लाग्ने या सिमसिम पानी परेको अवस्था रहिरहेमा थोप्लाको भित्री भाग सुकेको देखिन्छ भने थोप्लाको बाहिरी घेरा फिक्का हरियो देखिन्छ। रोग बढ्दै गएपछि पूरै पात सुकेर डढे जस्तो देखिन्छ। रोग अझै फैलदै जाँदा आलुको काण्ड, पातको भेटना र मुनामै ढुसीले बनाएका ठूला दागहरू देखिन्छ। रोगको व्यवस्थापन, यो रोगको व्यवस्थापनको लागि रोगको अनुकूल वातावरण रहिरहेमा मेन्कोजेभ युक्त कुनै पनि विषादी इन्डोफिल M45, डाइथेन M45 आदि 2.5 ग्राम प्रति लिटर पानीमा घोलेर प्रति कट्ठा 30 लिटरको दरले बोटको सबै भाग भिज्ने गरी 7 दिनको अन्तरमा 4-6 पटकसम्म छर्नु पर्दछ वा एक्रोभेट वा फेनामिडन वा मेन्कोजेभ युक्त मिश्रित सेक्टिन 1.5 ग्राम प्रति लिटर पानीको दरले 10 दिनको अन्तरमा 3-4 पटक वा क्रिलाक्सिल एमजेड 72% डब्लूपीको धुलो 2 ग्राम प्रति लिटर पानीमा घोलेर 7 दिनको अन्तरमा 4-5 पटक छर्कनु उपयुक्त हुन्छ।
यो थियो बाली नालीमा यो बेला ध्यान दिनुपर्ने विषयमा नाहकको सल्लाह। किसानका लागि स्थानीय तहका जनप्रतिनिधिले के गर्नुपर्छ भन्ने विषयमा कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि सम्बन्धी विशेष कार्यक्रम बन्दितो नेपालमा तपाईँलाई फेरि स्वागत छ। स्थानीय सरकार गठन भइसकेपछि सबै सेवा सुविधा गाउँठाउँमै पाइन्छ भन्ने स्थानीय बासिन्दाको आशा छ। किसानले पनि यस्तै आशा गरेका छन्। कृषि उत्पादन र समान वितरणका लागि किसानसँग मिलेर स्थानीय तहका जनप्रतिनिधिले के कसरी काम गर्नुपर्ला भनेर नार्कका कृषि विज्ञ ध्रुव भट्टराईसँग साथी विष्णु विश्वकर्माले कुराकानी गर्नुभएको छ।
अहिले किसानले उत्पादन गरेको रोटी तरकारी खाएर हामी मोटाउँछौँ, तर किसान चाहिँ जहिले दुब्लाएको हुन्छ, यसको कारण चाहिँ के हो? तपाईँ के भन्नु,
पोषणको हिसाबले यदि हेर्नुभयो भने तपाईँले भने जस्तै हाम्रो गाउँघरमा तपाईँको किसानहरूको मुख हेर्नुभयो भने धेरै किसानको मुखमा रगत देख्नुहुन्न। किसान दाजुभाइ दिदीबहिनीहरू रोगी हुनुहुन्छ, कसैलाई जेन्डिस भएको छ, कसैलाई कुनै रोग छ, कसैलाई कुनै रोग छ। गाउँ नै हाम्रो बिमारी किन भन्यो, त्यहाँनिर जानुपर्ने हुन्छ हामीले, किनकि हामीलाई थाहा छैन हामीले के खाने भन्ने हो। हाम्रा किसान दाजुभाइ दिदीबहिनीहरू अथवा गाउँका सबै जनतालाई के थाहा छैन भने हामीले कस्तो चिज खानुपर्छ त, कस्तो चिजले हामीलाई रोगसँग लड्ने क्षमता दिन्छ, त्यो कुराको शिक्षा दिन जरुरी छ। किनकि पोषक तत्वले परिपूर्ण भएका चिजहरू खेर गइरहेका छन् गाउँमा। यदि हेर्नुभयो भने गाउँमा वरिपरि पोषक तत्वले परिपूर्ण भएका चिजहरू छन्। चाहे तपाईँ त्यो सिस्नो हेर्नुहोस् अथवा स्थानीय स्तरमा कहीँ तरकारी हेर्नुहोस्, फलफूल हेर्नुहोस्, सबै चिजहरू हेर्नुहोस्, त्यो त्यत्तिकै खेर गएको छ, तर उहाँलाई खानै थाहा छैन एकतर्फ। अर्को कमर्सियल किसानले के गर्नुहुन्छ भन्दाखेरि उत्पादन गर्नुहुन्छ, बेच्नुहुन्छ, तर आफूले खानुहुन्न। मैले के हामीले के अनुसन्धानबाट पाएका छौं भने एकजना मान्छेलाई स्वस्थ रहनको लागि पोषक तत्वले परिपूर्ण भएको फलफूल र तरकारी खान जरूरी हुन्छ। तरकारी सक्नुहुन्छ भने दिनको 400 ग्राम खानुपर्छ भन्छ रिसर्चले। फलफूल कमसेकम 200 ग्राम खानुपर्छ भन्छ रिसर्चले। तर चाहिँ हामीले त्यो खाएका छैनौं। अनि फलफूल र तरकारी कस्तो खानुपर्छ भन्ने त्यो जान्न पनि जरूरी छ। पोषक तत्वले परिपूर्ण भएका फलफूल र तरकारी कस्ता हुन् त भन्दाखेरि कलरफुल तरकारी र फलफूलहरू हरियो पहेँलो रातो। यदि तपाईँले चाहिँ पहेँलो गाजर मूला बढी पोषक तत्वले परिपूर्ण भएको कि गाजर भनेर सोध्नुभयो भने गाजर बढी पोषक तत्वले परिपूर्ण भएको, किनकि सेतो भन्दा बढी चाहिँ कलरफुल हुन्छ नि, पहेँलो हरियो रातो यस्तो खालको बढी पोषक तत्वले परिपूर्ण भएको हुन्छ। त्यसमा एन्टिअक्सिडेन्ट भनेको जीवन रक्षक रोगसँग लड्ने क्षमता दिने चीजहरू पाउँछ। त्यसै गरी काउली भन्दा ब्रोकाउली बढी पोषक तत्वले परिपूर्ण भएको हुन्छ जसले रोगसँग लड्ने क्षमता दिन्छ तपाईँलाई। त्यसै गरेर पहेँलो फर्सी भयो, हरियो साग सब्जीहरू भयो, पहेँला फलफूलहरू भए, रातो चुकन्दरहरू भयो, ती सबै कुराहरू यदि हामीले राम्ररी सफा गरेर तातो पानीले सफा गरेर धोएर विषादी नहालिकन यदि खायौं भने हामीलाई डाक्टर कहाँ जानुपर्ने कुनै आवश्यकता छैन। म तपाईँलाई ग्यारेन्टी साथ भन्न सक्छु अहिले, तपाईँ दिनमा एउटा गाजर खानुहोस् बिहान अथवा बेलुका, काटेर होइन पुरै सिङ्गै खानुहोस्, एउटा टुक्रा खाने होइन पुरै सिङ्गै गाजर खानुहोस्। जुन मौसममा जुन फलफूल छ त्यही खानुहोस्। अम्बा छ भने एउटा पुरा अम्बा खानुहोस्, सक्नुहुन्छ भने दुईटा खानुहोस्। तरकारीहरू फर्सीको मुन्टा छ फर्सीको मुन्टा खानुहोस्, अथवा तपाईँ इस्कुसको मुन्टा छ इस्कुसको मुन्टा खानुहोस्, रायो साग छ रायो साग खानुहोस्, कुनै अरू तरकारी छ अरू तरकारी खानुहोस्। ती सबै चिजहरू तपाईँले खानुहोस्। तर कसरी खानुहोस् भन्दाखेरि तरकारी खाएँ भने अनि तेलमा तलेर तपाईँको कालो बनाएर खानुभयो भने त्यसको तत्व चाहिँ सबै जान्छ र त्यो विषाक्त हुन्छ। फेरि मान्छेहरूले के गर्छ भने खुब भुटेर खुब तेलमा हालेर खान्छ, त्यो राम्रो होइन। हामी कसरी खान भन्छौँ भन्दाखेरि कुनै चिजको कलरलाई जान दिनुहुन्न। यदि रातो छ भने रातो रहनु पर्यो, पहेँलो छ भने पहेँलो पहेँलो रहनु हुनु पर्यो, हरियो छ भने हरियो हरियो रहनु पर्यो, त्यो कलर पकाउँदाखेरि रहनु पर्यो, उडेर जानु भएन, त्यसको कलर चेन्ज भएर कालो हुनु भएन। बफाउनुहोस्, तातो पानीले धुनुहोस्, त्यसरी खानुहोस् अनि खुब खानुहोस्। तपाईँले हामीसँगै छ सबै कुराहरू, तर हामी खान सकिरहेका छैन।
किसानले त्यो जानकारी नपाएर खान सकेन एउटा कुरा सुन्दैछ। अर्को तपाईँले अघि आर्थिक पाटो पनि किराउनु, हामी पोषणका हिसाबले पनि किसान दुब्ला छन् पातला छन् जसले यो देशका नागरिक पाल्न सक्ने क्षमता राखे, र अहिले आर्थिकका हिसाबले उनीहरूले आफूले उत्पादन गरेको चिजको मूल्य पाइरहेका छैनन्। यसमा किसान अब कसरी बाटो हुने त
होइन? यस्तो छ, हेर्नुहोस्, किसान दाजुभाइ दिदीबहिनीहरूले पहिला जो कमर्सियल किसान हुनुहुन्छ उहाँले सबभन्दा पहिला त आफूले खान सिक्नुहोस्। जब तपाईँ स्वस्थ हुनुहुन्छ अनि मात्रै तपाईँ सफल किसान बन्न सक्नुहुन्छ। यदि कुनै मान्छे रोगी छ भने त्यो सफल विद्यार्थी पनि बन्दिन, त्यो सफल किसान पनि बन्दिन। पहिला तपाईँले खानुहोस् तरकारी फलफूल खु खानुहोस्, जसले तपाईँलाई रोगसँग लड्ने क्षमता दिन्छ, तपाईँ स्वस्थ हुनुहुन्छ। अनि खाइसकेपछि फेरि अरू कमर्सियल गर्नेहरूले बेच्नुहोस्। बेच्दाखेरि अब बजार व्यवस्थापनको कुरा छ, बजारसँग तपाईँको बजारमा के प्राइसमा छ, बजारको मागको आधारमा उत्पादन गर्नुहोस्। जहिले पनि बजारको माग के छ त, तपाईँको नजिकको बजार कुन हो? यदि तपाईँको नजिकको कुनै बजार छ भने त्यहाँ के बढी बिक्न सक्छ? तपाईँ एउटा गाउँमा बस्नुहुन्छ, यदि चाहिँ तपाईँले कुरिलो उत्पादन गर्नुहुन्छ, 300 रुपियाँ 400 रुपियाँ किलो बेच्न चाहनुहुन्छ, त्यहाँ कुरिलो किन्न सक्ने क्षमता भएका मान्छे बहुत कम छन्। अनि तपाईँले एकदम धेरै कुरिलो किनेर चाहिँ त्यहीँ बेच्न चाहनुहुन्छ भने त्यहाँ बजार त हुन सक्दिन नि, त्यहाँ के को बढी माग छ त? मैले भन्न खोजेको के हो भन्दाखेरि नेपालमा तपाईँको बेमौसमको समयमा भनेको असारदेखि चाहिँ मङ्सिरसम्म नेपालबाट सबभन्दा बढी काउली र बन्दा एक्सपोर्ट हुन्छ। हामी त्यसलाई बढी किन उत्पादन नगर्ने? अझै बढी जेको बजार छ त्यसको चाहिँ उत्पादन गर्नु पर्यो। बजार नभएको चिज उत्पादन गरेर कहीँ साथीहरू आउनुहुन्छ, सर म स्टेभिया लगाउँछु, म चाहिँ एलोभेरा लगाउँछु, म चाहिँ पेपिनो लगाउँछु, 50 हेक्टरमा म पेपिनो लगाउँछु भन्दै आउनुहुन्छ। अनि म सोध्छु बजार कहाँ छ तपाईँहरू, बजार त पछि खोज्ने भन्नुहुन्छ, त्यो होइन। सफल कृषि उद्यमी बन्नको लागि पहिले बजारमा जाने, बजारमा के को माग छ, लगभग कति छ। यदि तपाईँले दशैं र तिहारको बीचमा काउली बेच्नु छ भने नजिकको बजारमा जानुहोस्, कति रुपियाँ किलो काउली लगभग कतिमा किन्नुहुन्छ, के बेच्ने, कतिमा बेच्ने, लगभग कतिमा बेच्ने, कलाई बेच्ने र कहाँ बेच्ने भन्ने कुरा थाहा हुनु पर्यो तपाईँलाई। यदि तपाईँ कुरिलो बेच्नुहुन्छ भने मैले फलो बजारमा यति क्विन्टल कुरिलो बेच्नु छ, लगभग यति मूल्यमा बेच्नु छ, त्यसको लागि यो यति एरियामा लगाउनु पर्छ, त्यसको लागि यो जात लगाउनु पर्छ भनेर आउनु पर्यो कि परेन? त्यसै गरेर तपाईँले चाहिँ सम्पूर्ण कुराहरूको योजनाबद्ध तरिकाले गर्नुभयो भने बजार सम्बन्धी सूचना, प्रविधि सम्बन्धी सूचना मैले भने गरेको छु, एउटा सफल कृषि उद्यमीको एउटा आँखा खेतमा, अर्को आँखा बजारमा हुनुपर्छ। दुईटै आँखा खेतमा मात्रै राखेर पनि भएन, बजार बजार दौडेर पनि भएन।
अहिले भएको त्यही हो
प्रविधि सम्बन्धी सूचना, बजार सम्बन्धी सूचना, अनुदान सम्बन्धी सूचना, सबै कुराको सूचनाहरू उहाँले लिनुपर्छ र आफूले लिन सक्नुपर्छ।
यसमा दुईटा तथ्यले काम गरेको छ, एउटा किसान आफै शिक्षित, बजारका बारेमा जानकारी राख्ने, नयाँ नयाँ टेक्नोलोजीका विषयमा पनि उहाँहरू अलिक जिज्ञासा राख्ने खालको कमै छन्। जो पछिल्लो युवा पुस्ता छ त्यो युवा पुस्ता भने विदेशतिर पलायन हुँदैछ। यसैले यो खाडललाई पूर्ण नयाँ कुराको विकास गर्न पर्छ कि समन्वयात्मक पाटोमा सरकारले बढी ध्यान दिनुपर्ला।
हेर्नुहोस्, सरकारको कुरा गर्नुहुन्छ भने हाम्रा किसान दाजुभाइ दिदीबहिनीहरू अहिले पनि हेर्नुहोस्, युवा किसानहरू इजरायलबाट फर्किएर आउनु भएको छ, गल्फ कन्ट्रीहरू फर्किएर आउनु भएको छ, बाहिरबाट फर्किएर यो पेरी अर्बन एरियाजहरूमा सहरको नजिक नजिक बसेर व्यावसायिक कृषि शुरू गर्नु भएको छ, तर उहाँहरू दुई तीन वर्ष गरेर फेरि त्यहाँबाट पलायन हुनु भएको छ, त्यसमा अड्डिन सक्नु भएको छैन। किन भन्दाखेरि त्यहाँनिर खोज्नु पर्ने छ सरकारले। हाम्रो देशको कृषि व्यवसाय भनेको बडा कम्प्लेक्स छ हेर्नुहोस्, किनकि इण्डियाको मोर देन 80% अनुदान भएको कृषि र चाइनाको मोर देन 90% अनुदान भएको कृषि, दुईटा त्यस्ता ठूला देशको बीचमा हाम्रो देशमा दुईटा किसान पाउनुहुन्छ। फेरि तपाईँले कुनै यस्ता किसान छन् जो कुनै संस्थाहरूबाट, कुनै प्रोजेक्टहरूबाट पैसा लिएर खेती गर्छन्, कुनै चाहिँ सबै लगानी आफै गरेर खेती गरिरहेका छन् र सबैको चाउडैको बजार एकै ठाउँ छ, फेरि कसरी कम्पिट गर्ने? यहाँ बडा कम्प्लेक्स छ। त्यस कारणले गर्दाखेरि कृषिमा परिवर्तन ल्याउनको लागि हामीले धेरै, मैले भने, चेनमा काम गर्नुपर्ने हुन्छ, सबै चिजहरूमा विचार पुर्याउनु पर्ने हुन्छ। बाहिरको उत्पादनलाई कसरी देशभित्र मार्केटमा दिने र भित्रको उत्पादनलाई कसरी चाहिँ प्रमोसन गर्ने, हाम्रा आन्तरिक उत्पादनकर्ताहरूलाई कसरी प्रोत्साहन गर्ने, यी सबै पाटाहरूमा विभिन्न चिजहरू छ। त्यसमा हामीले चाहिँ अति संवेदनशील तरिकाले चाहिँ अगाडि बढ्नुपर्ने जरुरी देखिन्छ।
विदेशको शिक्षा, जुन धेरै युवाले विदेशबाट कृषिका बारेमा नयाँ जानकारी, टेक्नोलोजीको प्रयोग गरेर आउनुहुन्छ, नेपालमा आएर त्यसको सदुपयोग कमै गर्नुहुन्छ। अब स्थानीय जनप्रतिनिधि पनि देशमा छन्, पहिला थिएन, अहिले धेरै ठाउँमा, सबै ठाउँमा स्थानीय जनप्रतिनिधि छन्, उनीहरूले के गर्नु पर्ला? किसानको त्यो जो विदेशबाट ल्याइएको सिप स्थानीय स्तरमा भएको माटोमा बिउ बिजनलाई मिलाएर कसरी त्यसलाई आधुनिकीकरण गर्न सकिएला?
हेर्नुहोस्, देश परिवर्तन भनेको कृषिबाटै हुने हो हाम्रो देश, किनकि हामी कहाँ जति पनि चीजहरू बन्छ त्यो कृषि बेसमा बन्ने हो। चाहे तपाईँ औद्योगिकरण गर्नुहोस् त्यो पनि कृषि बेसको उद्योगहरू हुन्छ, चाहे त्यो एक्सपोर्टको कुरा गर्नुहोस् त्यो पनि कृषि बेसमा हुन्छ, चाहे त्यो कफीको कुरा गर्नुहोस्, चाहे त्यो चियाको कुरा गर्नुहोस्, चाहे त्यो अदुवाको कुरा गर्नुहोस्, चाहे त्यो कुनै सुन्तलाजन्य फलफूलको कुरा गर्नुहोस्, चाहे त्यो अन्य कुराहरू गर्नुहोस्, सबै चीज हाम्रो धेरै जसो कृषि बेसमा हुन्छ। एउटा एग्रो टुरिज्म, कृषि पर्यटनबाट विकास हुन्छ, अर्को व्यावसायिक कृषिबाट विकास हुने हो, त्यो भनेको हाम्रो फाउन्डेसन हो। तर अब स्थानीय तहबाट कसरी विकास गर्ने भन्ने कुरा हामीसँग विज्ञ नभएका होइनन्, हामीसँग इन्टरनेसनल लेभलमा, अन्तर्राष्ट्रिय लेभलमा कम्पिट गरेर पुरस्कृत भएका विज्ञहरू पनि नेपालमा हुनुहुन्छ, छन्, र त्यसै गरेर हामीले गरेका कामहरूलाई विदेशबाट समेत मान्यता पाइरहेको पनि छ। तर के छ भन्दाखेरि, अब स्थानीय स्रोत र साधनलाई परिचालन गर्दै, जस्तै अब परिवर्तनको नयाँ लहर जब आउँदैछ स्थानीय स्रोत, स्थानीय तहबाट, त्यसमा चाहिँ बडा सजग तरिकाले हामी प्रविधि सम्बन्धी र चाहिँ बजार सम्बन्धी तालमेल कसरी गर्ने, त्यो इम्पोर्टेन्ट हो। र उद्यमी, साधारण किसानलाई कसरी परिवर्तन गरेर उद्यमी बनाउने, त्यहाँनिर हाम्रो सबभन्दा ठूलो च्यालेन्जिङ काम छ। एकजना पैसा नकमाउने किसानलाई कसरी पैसा कमाउने किसान बनाउने, एकजना साधारण किसानलाई कसरी एन्टरप्रेनर फार्मर बनाउने, त्यहाँनिर बढी इम्पोर्टेन्ट पाटाहरू छन्। त्यो एग्री बिजनेस म्यानेजमेन्टको कुरा छ, त्यो कृषि व्यावसायीकरणको कुरा छ, त्यो बीचका पाटाहरूलाई चाहिँ हामीले स्ट्रङ बनाउन जरुरी छ। टेक्नोलोजिकल तपाईँको इन्टरभेन्सनका कुराहरूलाई चाहिँ हामीले कसरी गर्ने, सिम्पल भन्ने हो भने एउटा चाहिँ कृषि प्रविधि केन्द्र प्रत्येक चाहिँ तपाईँको त्यो नगरपालिका अथवा गाउँपालिका अथवा स्थानीय निकाय लेभलमा हामीले कसरी बनाउने, त्यसको टेक्नोलोजीलाई कसरी प्रसारण गरेर त्यो क्षेत्रमा पुर्याउने, र कुनै पर्टिकुलर कम्युनिटीको व्यावसायीकरण व्यापक रूपमा वृहत क्षेत्र तपाईँको उत्पादन क्षेत्र कसरी विकास गर्ने, र तिनीहरूलाई सेवा सुविधा सबै चिजहरू कसरी प्रोभाइड गर्ने, र उनीहरूलाई टुरिज्मसँग कसरी लिङ्केज गर्ने, र त्यसको बजार कसरी ग्यारेन्टी गर्ने, त्यो इम्पोर्टेन्ट कुरा हुन्छ। र अन्य पाटोहरूमा चाहिँ स्थानीय लेभलमा हामीले खाद्यान्न ब्याङ्कका कुराहरूका कन्सेप्टहरू छन्। मैले कहीँचोटि आर्टिकलहरू लेखेको छु, खाद्यान्न ब्याङ्क बनाएर हामीले चाहिँ स्थानीय स्तरमा उत्पादन भएका चिजहरूलाई त्यो खाद्यान्न ब्याङ्क फूड ब्याङ्कमा राख्न सक्छौँ र जुन ठाउँमा माग छ त्यहाँ पठाउन सक्छौँ र कम भएको चिज बाहिरबाट ल्याएर त्यहाँ राख्न सक्छौँ। यस्ता भूकम्प र दैवी प्रकोपमा पनि त्यस्ता ब्याङ्कहरूले चाहिँ हामीलाई चाहिँ ब्याक सपोर्टिङ गर्न सक्छ र कृषिको व्यवसायीकरण गर्नको लागि ठूलो त्यसले महत्व खेल्छ। र अर्को चाहिँ बजारको ग्यारेन्टी गर्ने मेकानिजम कसरी बनाउने हो त्यसमा चाहिँ एक्सर्साइज गर्न जरुरी छ र कृषिलाई समग्रमा चाहिँ प्रोफिटेबल बिजनेस कसरी बनाउने त्यसमा वर्कआउट गर्न जरुरी छ र त्यो गर्न सकिन्छ किनकि बजार हाम्रो छिमेकी देशमा पनि ठूलो छ, हाम्रो आन्तरिक माग पनि धेरै छ, हामी धेरै चिजहरू इम्पोर्ट गरिरहेका छौँ, त्यसलाई चाहिँ यदि रिप्लेस गर्यौँ भने पनि हामीसँग ठूलो बजार छ। त्यसैको साथसाथ यदि अझै बढी उत्पादन भएको खण्डमा ठूला छिमेकी राष्ट्रमा पनि हामी त्यो एक्सपोर्ट गर्न सक्छौँ, इभन बाहिर पनि हाम्रा केही हाई भेल्यू कमोडिटीहरू एक्सपोर्ट भइरहेका छन्, त्यसलाई बढावा दिन जरुरी छ। र यो राजनीतिक परिवर्तनसँगै हामीले कृषिलाई पनि तुरन्तै परिवर्तनमा लिएर जान सक्नुपर्ने हुन्छ र त्यो सक्नै पर्छ किनकि देशमा परिवर्तन ल्याउनको लागि।
यो स्थानीय तहका जस्तो मेयर गाउँपालिकामा गाउँपालिकाका अध्यक्षहरूले जो स्थानीय स्तरको सम्पूर्ण कृषिका बारेमा जानकार हुनुहुन्छ, उहाँहरू राम्रोसँग जानकारी उहाँलाई हुन्छ, तर कसरी अगाडि लैजाने, त्यहाँ नभएका टेक्नोलोजी त्यहाँ कसरी ल्याउने भन्ने विषयमा अझै पनि उहाँहरूसँग प्रश्न लाग्छ।
अनि सबभन्दा पहिला त के छ भने विकासको लागि चाहे त्यो एग्रिकल्चर डेभलपमेन्टको कुरा हो, चाहे चाहिँ फरेस्ट्री डेभलपमेन्टको कुरा हो, चाहे कम्युनिटी डेभलपमेन्टको कुरा हो, चाहे अनि न्युट्रिसन अथवा फूड सेक्युरिटीको कुरा हो, सबै डेभलपमेन्टको लागि हामीले स्थानीय जनप्रतिनिधिहरूलाई ट्रेन गर्न जरुरी छ। सबभन्दा पहिला त उहाँहरूलाई प्रशिक्षित गर्न जरुरी छ, उहाँहरूलाई आइडिया र भिजन भइसकेपछि त्यसपछि त गभर्मेन्टको सेटअप र गभर्मेन्टको एउटा चाहिँ सिस्टम त्यहाँ डेभलप हुन्छ, सरकारी सिस्टम, र त्यसलाई चाहिँ एउटा बास्केट एप्रोचमा कसरी लिएर जाने। यदि कुनै एनजीओ भयो अथवा कुनै बाहिरी दात्री निकायले त्यो क्षेत्रमा विकास गर्न चाहन्छ भने त्यो बास्केट एप्रोचमा जानु पर्यो, इन्डिभिजुअल आइसोलेटेड गरेर जान कहिले पनि दिनु हुँदैन, र त्यहाँको विकासको लागि एउटै डोरबाट सबै चिजहरू लिएर जानु पर्यो। हामी कहाँ के छ भन्दाखेरि एउटै काम 50 ठाउँबाट गरेका छ तर आउटपुट कहीँ पनि आइरहेको छैन, त्यसले गर्दा अबको परिवर्तन भनेको कुनै नगरपालिका, कुनै गाउँपालिका, कुनै महानगरपालिकामा कसैले पनि चाहे त्यो नेसनल लेभलको एनजीओ हो, चाहे त्यो सरकारी क्षेत्र हो, चाहे तपाईँको विदेशी गैर सरकारी संस्था हो, सबैले चाहिँ आइसोलेटेड तरिकाले गर्न कहिले पनि दिनु हुँदैन र एउटै एप्रोचमा एउटै बास्केटबाट त्यो फण्ड त्यहाँ चाहिँ युटिलाइज हुनुपर्छ र त्यो पब्लिक प्राइभेट पार्टनरसिपमा चाहिँ त्यो काम हुनुपर्छ र त्यसरी अगाडि बढ्न सक्यो भने र कृषिमा परिवर्तन आउँछ, तपाईँको समुदायमा परिवर्तन आउँछ र अनि मात्र देशमा परिवर्तन हुन्छ।
तपाईँले अरू एउटा विदेशमा कृषिको शिक्षा बढी लिएका जो विदेशमै गएर कृषिमै काम गरे उनीहरूले नयाँ प्रविधिका बारेमा ज्ञान राखेका छन्, नयाँ जातको बिउको काम गर्ने शैलीको कुरामा ज्ञान राखेका छन्, उनीहरूलाई स्थानीय स्तरमा आफ्नै गाउँघरमा आएर काम गर्न प्रेरित चाहिँ कसरी गर्ने त?
हेर्नुहोस् यस्तो छ, अब तपाईँले एकजना विदेशमा पीएचडी गरिरहेका छ अथवा बाहिर धेरै लेभलमा एक्सपोजर भइराखेको मान्छेलाई एकैचोटि गाउँमा आएर बस अनि तैँले यहाँ काम गर भन्दैमा चाहिँ त्यो मान्छे आउँछ भनेर ग्यारेन्टी गर्न सकिँदैन।
तर जो फर्केका
हामीले गर्ने भनेको के हो भने स्थानीय निकायमा लाई स्रोत साधनले सम्पन्न बनाउने, स्रोत भनेर साधन भनेको चाहिँ पैसा फण्ड मात्रै होइन, त्यो चाहिँ ह्युमन रिसोर्स पनि हो, त्यो चाहिँ टेक्नोलोजिकल रिसोर्स पनि हो, त्यो चाहिँ सबै कुराको रिसोर्सेसहरू हुनु पर्यो, प्रविधि सम्बन्धी रिसोर्सेस, ह्युमन रिसोर्सेस, हामी त्यो सिस्टमलाई बलियो बनाउनुपर्छ। त्यहाँ हामीले अब कसरी तपाईँको त्यस्ता विज्ञहरूलाई हायर गर्ने त? तपाईँको कृषि विज्ञहरू राख्ने व्यवस्था हुनु पर्यो, कृषि मार्केटिङको हुनु पर्यो, अथवा अन्य कम्युनिटी लेभलका डेभलपमेन्टका कुराहरू छन्, त्यो चेनलाई चाहिँ भाइब्रेन्ट कसरी बनाउने, त्यो सिस्टमलाई कसरी चाहिँ एक्टिभेट गर्ने, कसरी चाहिँ फङ्सनेबल बनाउने, त्यो इम्पोर्टेन्ट कुरा हो। र विज्ञहरूको सपोर्ट, विज्ञहरूको सहयोग, बीचबीचमा लगाएर उहाँहरूलाई प्रशिक्षित गर्ने, उहाँहरूलाई ट्रेन गर्ने एउटा चाहिँ मेकानिजम डेभलप गर्न जरुरी हुन्छ। र इभन तपाईँको डिस्ट्रिक्ट लेभलमा अथवा एउटा तपाईँको डेभलपमेन्टको लागि त्यस्तो कुनै फोरम तयार गर्न सकिन्छ जसले प्रत्येक गाविसका चाहिँ अथवा प्रत्येक नगरपालिकाका जो ग्रासरुट लेभलमा काम गर्ने विज्ञ भनौँ अथवा प्राविधिक भनौँ अथवा कम्युनिटी डेभलपमेन्ट गर्ने मान्छेहरू उहाँहरूलाई ट्रेन गरिराखोस्, त्यस्तो किसिमको कुनै मेकानिजम डेभलप गर्न जरुरी छ। अहिले त अब यसमा एक्सर्साइज गर्न जरुरी छ,
त्यो एक्सर्साइज भएको छ, तपाईँले पाउनु भएको छ कतिपय ठाउँ?
होइन, यो अब स्थानीय विकास मन्त्रालय थ्रु र यतातिरबाट केही भइरहेका छ, तालिम पनि दिने काम भइरहेका छ। तर अब के छ भने स्पेसिफिक यदि कुनै गाउँलाई स्पेसल कुनै प्रडक्ट जोन बनायो अथवा प्रडक्ट एउटा कुनै पर्टिकुलर एरियालाई त्यस्तो बनायो भने त्यसमा स्पेसल तरिकाले अझै गर्न जरुरी छ। र फेरि पनि त्यो ट्रेनिङ, त्यो प्रशिक्षण, त्यो मेकानिजम सबै डेभलप गर्न अझै जरुरी छ।
दुईटै कुरा जोडिन्छ यहाँनिर, यो आत्मनिर्भरता र परनिर्भरतामै कुरा फेरि घुमाएर ल्याउँदाखेरि हामीले यो थ्रु गयो भने आत्मनिर्भरताको सम्भावनाको लागि फेरि सरकारले तपाईँले अघि पनि भन्नुभयो एउटै लेभलबाट एउटै द्वारबाट जुन लगानी गर्नुपर्छ, यो एनजिओको बास्केट जसरी नभइकन एकै द्वारबाट लगानी गर्नुपर्छ, त्यो द्वारबाट लिन सक्ने सरकारको क्षमता र त्यो भिजन
होइन। हेर्नु, सरकारले डिसिजन गरेपछि सबै कुरा सम्भव हुन्छ। त्यो त सरकारमा बस्ने त्यो निकायले यदि काम गर्न चाह्यो भने र पर्टिकुलर एरियामा चाहिँ हाम्रो सिस्टममा नबसिकन तिमीहरूले काम गर्न पाउन्न भनेर विदेशी संस्थाहरूलाई र राष्ट्रिय लेभलका गैर सरकारी संस्था, स्थानीय लेभलका गैर सरकारी संस्थाहरूलाई यदि भन्यो भने त्यो असम्भव कुरा होइन। त्यो धेरै कन्ट्रीहरूमा त्यस्तो छ, मलाई पनि थाहा छ, धेरै कन्ट्रीमा म गएको छु, धेरै कन्ट्रीमा त्यस्तो छ।
जस्तो मानौ,
जस्तै चाहिँ अब सिम्पल नजिकै ल्याउने हो भने इन्डियाको हिमाचल प्रदेशमा तपाईँ गएर हेर्नुहोस्, हिमाचल प्रदेशमा यदि हेर्नुभयो भने त्यहाँ लोकल लेभलका एनजिओहरूले सिधै आएर काम गर्न पाउँदैनन्। त्यहाँ एनजिओहरूले विदेशी प्रोजेक्टहरूले सिधै आएर सरकारीसँग नमिलिकन उनीहरूले फन्ड त्यहाँ दिने सिस्टम देखिनँ मैले त्यहाँ पढ्दाखेरि। र त्यसै गरेर अरू कन्ट्रीहरूमा पनि तपाईँले हेर्न सक्नुहुन्छ, चाहे तपाईँ थाइल्यान्डको कुरा गर्नुहोस्, चाहे तपाईँ इन्डोनेसियाको कुरा गर्नुहोस्, सिधै चाहिँ सरकारी निकायबाट चाहिँ आइसोलेट भएर एक्लै आफ्नो तालले काम गरेर तपाईँको प्रोग्रेस कहाँ छ, इन्भेस्टमेन्ट कति छ, सबै कुरा थाहा नदिकन त्यस्तो बस्ने, यहाँ जस्तो तपाईँको जुन देशमा सरकार कमजोर हुन्छ नि त्यहाँ एनजिओ आइएनजिओहरू हाबी हुने हो। त्यस कारणले गर्दाखेरि मैले के भन्न खोजेको छु भन्दाखेरि यो सिस्टमभित्र बसेर सबैले काम गर्न पाउन्, उनीहरूले पनि काम गरून् त्यो पनि हाम्रो लागि नै आएको, तर त्यसलाई प्रपर युटिलाइज गर्नको लागि त्यो सिस्टमभित्र त आउनु पर्यो नि। एउटा गाविसको एउटा चाहिँ तपाईँको नगरपालिकाको मेयरले थाहा पाउनु पर्यो कि परेन हाम्रो जिल्लामा यति फन्ड छ, यति काम भइरहेको छ, यति चिजहरू चाहिँ हामी गर्न सक्छौँ, यो बजेट यहाँबाट आउँछ, यो बजेट यहाँबाट आउँछ, अनि मात्रै सिनर्जी ल्याउनको लागि, सिनर्जी भन्छ त्यसलाई, सिनर्जी ल्याउनको लागि हामी सबै मिलेर एउटै बास्केटमा फन्ड राखेर अनि त्यहीबाट काम गर्न जरुरी छ।
तर समन्वयमा समन्वयात्मक रूपमा त हाम्रो सरकार पनि त्यतिकै कमजोर
होइन,
स्थानीय निकाय
अहिलेसम्म के भयो भन्ने कुरालाई हामीले भुल्न जरुरी छ, किनकि अहिलेसम्म देशमा अब राजनीतिक परिवर्तन हुने तपाईँको जुन चरणहरू थिए त्यो चरणमा तपाईँको त्यो ट्र्याकिङ हुन सकेन, त्यो सबै कुरा हुन सकेन। अब जब देशमा नयाँ संविधान लागू हुँदैछ, नयाँ सिस्टम लागू हुँदैछ, अब नयाँ चिजमा यी सबै कुराहरू गर्न जरुरी छ। पहिलेको त भुल्नु पर्यो नि त, पहिला हामी यसरी थियौँ भनेर मान्न, पहिला त जिल्लामा बजेट जान्छ, अब त गाउँमा जान थाल्यो कि थालेन। जब गाउँमा जान सम्भव छ भने त्यो किन सम्भव छैन, त्यो पनि सम्भव छ। त्यस कारणले गर्दाखेरि जब राज्यले निर्णय गर्छ त्यो सबले मान्नै पर्छ, राज्यले निर्णय गरेको यदि मान्दिन भने यो देशभित्र बसेर काम गर्न पनि उसले सक्दैन।
अन्तिममा एउटा जान्दा जाँदैन, हामी नेपाली भौगोलिक रूपमा निकै कठिन अवस्थामा छौँ र निकै फाइदाजनक अवस्थामा छौँ, हाम्रो हरेक पकेट एरियामा फरक फरक फलफूल र बाली हुन्छ, तर त्यसको सरकारले इन्डिकेसन अर्थात त्यसको निक्रियल पनि गर्छ, सरकारले राम्रोसँग अध्ययन अनुसन्धान गर्छ, तर त्यही अनुसारको उत्पादन लिन सक्दैन। जस्तो केही ठाउँमा फल स्याउ धेरै हुन्छ, जस्तो जुम्ला हुम्लामा, अनि तराईमा चाहिँ सुन्तला, पहाड़मा सुन्तला धेरै हुन्छ। यस्तो कुराहरूको उत्पादन बढाउनलाई संघीयतामा देश गइसकेपछि कृषिको पनि त्यही अनुसारको पकेट एरियाको डेभलपमेन्ट कसरी गर्न पर्ला?
होइन, कृषिमा परिवर्तन गरिने भनेर जोन सुपर जोनका कन्सेप्टहरू आइसकेका छन्। एउटा पर्टिकुलर एरियालाई यो चिजहरूको जोन अनि सुपर जोन भनेर नयाँ ड्राफ्टिङ पनि भइसकेका छ, त्यसमा काम पनि भइरहेका छ। तर अब के छ भन्दाखेरि तपाईँको स्थानीय स्तरमा कसरी डेभलपमेन्ट गर्ने, फन्ड गरी चाहिँ स्थानीय स्तरमा छ भन्ने कुरा तपाईँको जुन चासो छ, यसमा चाहिँ अब कृषिमा परिवर्तन ल्याउनको लागि चाहिँ तपाईँको यो त्यहाँको माटो सुहाउँदो, त्यहाँको लागि बजारको कुन तपाईँको अपर्च्युनिटीहरू छ, मार्केट ड्रिभन अथवा मार्केट ओरिएन्टेड हामी चाहिँ उत्पादन गर्नु पर्यो, त्यसको लागि चाहिँ स्थानीय स्तरमा चाहिँ तपाईँको त्यो अनुसारको चाहिँ सिस्टम हुनु पर्यो। मैले भने तपाईँलाई के भन्दाखेरि अब यदि तपाईँ हेर्नुभयो भने कोरिडोरहरू हेर्नुहोस्, तपाईँले कोरिडोरहरू हेर्नुहोस् कसरी भन्दाखेरि यो एउटा तपाईँको नगरपालिका लेभलमा मात्रै गरेर कृषिको विकासमा परिवर्तन आउँछ भनेर तपाईँले भन्न सक्नुहुन्न। जस्तै सुर्खेत दैलेख कोरिडोर, सुर्खेत जाजरकोट कोरिडोर, सुर्खेत जुम्ला कोरिडोर अथवा यता सिधुवा विराटनगर कोरिडोर, यदि तपाईँ बुटोल अथवा तपाईँको पाल्पा अर्घाखाँची कोरिडोर हेर्नुभयो भने त्यहाँको प्रोडक्सन उत्पादन भएर आउने बुटोल हो यतातिरको, तर त्यो बुटोलमा कसरी इन्डियन व्यापारीसँग बार्गेनिङ गर्ने हाम्रो पावर बढ्छ, त्यहाँ पनि काम गर्न जरुरी छ सरकारले। हामीसँग जबसम्म मेगा कोल्ड स्टोरेज हुन्न तबसम्म हामी सात दिन पनि बार्गेनिङ गर्न सक्दिनौ यस्ता फलफुल र तरकारीहरूमा। हामी त पुरै चेनमा काम गर्न जरुरी छ, पुरै चेन भनेको उत्पादन सामग्रीलाई कसरी सस्टेनेबल रूपमा प्रोभाइड गराउने, अथवा सुलभ रूपमा कसरी उत्पादन सामग्रीहरू किसानलाई दिने, किसानलाई प्रविधिहरू कसरी दिने, नेसनल लेभलमा बाहिर भएका प्रविधिहरू सजिलो तरिकाले कसरी दिने, किसानलाई कुनै इक्विपमेन्टमा अनुदानहरू कसरी प्रोभाइड गराउने र उसले उत्पादन गरेको चिजलाई कसरी बजार ग्यारेन्टी गर्दै बजारसम्म पुर्याइदिने, र उसले चाहिँ खेतीमा बसेर कसरी आमदानी गर्ने। मैले हेरेँ हिमाचलमा जाँदाखेरि तपाईँको किसानले उत्पादन गर्छ, क्रेट क्रेटमा राखेर आफ्नो बारीमा राखिदिन्छ, ट्रकहरू आएर उठाएर सरर लिएर जान्छ। त्यस्तो हामी काम कहिले गर्ने? किसानले खेतमा पैसा कसरी पाउने? जब किसानले पैसा पाउँछ अनि मात्रै किसान त्यो पैसामा रमाउँछ, जबसम्म पैसा हुन्न तबसम्म कोही पनि मान्छे रमाउन्न। किसानलाई जबरजस्ती किसान बन भनेर उसले मान्दिन, उसले त्यसमा आफ्नै खेतमा पैसा पाउन थाल्यो भने त्यसमा आफै रमाउँछ। त्यस कारणले हामीले किसानलाई किसानको खेतमै पैसा पुर्याउने मेकानिजम स्थानीय लेभलबाट कसरी गर्ने, त्यहाँनिर त्यो काम गर्नु जरुरी छ। त्यहाँनिर सबभन्दा बढी इम्पोर्टेन्ट पाटो त्यहाँ हो, प्रविधि कसरी दिने र पैसा कसरी किसानलाई खेतमै पुर्याइदिने। किसानलाई पैसा लिनको लागि पर जान पार्नु हुँदैन कहिले पनि। उसले बेचेर म बुटोल गरेर ल्याउँछु भन्यो भने त्यो कहिले पनि कृषिमा विकास सम्भव छैन। उसले क्रेटमा राखिदिन्छ, त्यहीँ पैसा पाउनु पर्यो अनि मात्रै कृषिमा परिवर्तन आउँछ। त्यहाँको काँड लिएर जाने हो, राज्यले जिम्मा लिएर लानु पर्यो, अथवा कुनै कम्पनीले लानु पर्यो, कुनै प्राइभेट सेक्टरले कताबाट लाने हो लानु पर्यो, तर किसानले आफ्नो खेतमा पैसा पाउनु पर्यो आफ्नो उत्पादनको, त्यो जरुरी छ। उसलाई सही प्रविधि जरुरी छ, उसलाई सही अनुदान र सहयोगको जरुरी छ। किसान भनेको के हो भन्दाखेरि तपाईँको उसले आफ्नो लागि मात्रै होइन, उसले समग्र देशलाई पोषण सुरक्षाको ग्यारेन्टी गर्छ, उसले समग्र देशको आर्थिक अवस्थालाई चाहिँ ग्यारेन्टी गर्छ। ऊ चाहिँ साझा हो, त्यस कारणले उसलाई कसरी संरक्षित गर्ने, उसको भविष्यलाई कसरी संरक्षित गर्ने, उसको बच्चाहरूलाई कसरी संरक्षित गर्ने, त्यो राज्यको दायित्व र त्यो गर्नुपर्छ।
अवश्य महत्वपूर्ण समय संवादका लागि र अन्तिममा तपाईँले नै खोज्नुभएको मैले छुटाएको केही छ
धन्यवाद। फेरि पनि हामी तपाईँसँग यस्तो इस्युजहरूमा जो लोकल लेभलको जुन तपाईँले क्वेसन उठाइराख्नु भएको छ, स्थानीय निकाय र स्थानीय जनप्रतिनिधिहरूलाई कसरी यो भिजन, कसरी चाहिँ उनीहरूलाई चाहिँ आइडिया, कसरी चाहिँ तपाईँको डेभलपमेन्टका विभिन्न इस्युजहरूमा उनीहरूलाई चाहिँ प्रशिक्षित गर्ने भन्ने कुराहरूमा फेरि पनि तपाईँहरूसँग हामीसँग डिस्कस हुन्छ। धन्यवाद तपाईँलाई अपर्च्युनिटी।
अर्को कुरा, यो स्थानीय जनप्रतिनिधि र किसान बीचको समन्वय पार्टलाई नजिकबाट निहालिदिनु भयो, यसको लागि धन्यवाद।
धन्यवाद हजुरलाई पनि धेरै धन्यवाद।
उहाँ हुनुहुन्थ्यो नार्का कृषि विज्ञ ध्रुव भट्टराई। कृषि उत्पादन र सामान वितरणका लागि किसानसँग मिलेर स्थानीय तहका जनप्रतिनिधिले के कसरी काम गर्नुपर्ला भन्ने विषयमा कुराकानीसँगै आजको कार्यक्रमको समय सकिने लागेको छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको आजको विशेष बदलिदो नेपालबाट प्राविधिक साथी सशिन्द्र गौतमसँगै साथी विष्णु विश्वकर्मा र म मिलन तिमिल सिन्हा पनि बिदा माग्छु। नमस्कार।